अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
बाँकेको राप्ती पारी क्षेत्रमा डाक्टर बोलाउन मुद्दाको तयारी, भारत भरोसे राप्ती पारीको स्वास्थ्य, खुल्दैन मृत्युको कारण।
रोल्पामा फेरि बम आक्रमण, सुरक्षा चुनौती बढ्यो, विप्लवका 200 कार्यकर्ता पक्राउ।
टोल टोलमा प्रचार सामग्री, उम्मेद्वार नयाँ शैलीमा भोट माग्दै, हिमपातले हुम्लाएको जनजीवन प्रभावित, उडान पनि अवरुद्ध।
र कर्णालीमा प्रतिस्पर्धा पकड जमाउने होड, कर सप्ताह सुरु, नेपालगञ्जमा सचेतनामूलक प्रभात फेरि।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाँके, हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाँके,
फोन नम्बर 081414007 र 98482363389।
पश्चिम डायरीको सुरुमा बाँकेको राप्तीपारी क्षेत्रमा डाक्टर नहुँदा स्वास्थ्य सेवा नै प्रभावित, डाक्टर बोलाउन मुद्दाको तयारी, भारतवर्षीय राप्तीपारीको स्वास्थ्य, खुल्दैन मृत्युको कारण शीर्ष खबर रहेको छ। बाँकेको नरेनापुर गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सधैँ चिकित्सक नबस्ने समस्यालाई समाधान गर्न मुद्दा प्रक्रियाको तयारी अघि बढेको छ। कटकुयाका बासिन्दा अरुण कुमार तिवारीले सो क्षेत्रका करिब 35,000 आम नागरिकले स्वास्थ्य सेवा भारतबाट लिनुपर्ने बाध्यतालाई चिन्हित गर्दै हिजो मुद्दा दर्ताका लागि अनुमति लिन निवेदन दर्ता गर्नुभएको छ। उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासमा परमादेशको रिट दर्ता गर्न अनुमति माग गरिएको तिवारीले बताउनुभयो। राप्तीपारी क्षेत्रबाट नेपालगञ्ज जोड्ने सडक सुविधा नभएको र सो क्षेत्रमा विद्युत समेतको व्यवस्था नभएका कारण चिकित्सक बस्नै नमानेको बताउँदै उहाँले मुद्दाको तयारी भएको बताउनुभयो। अदालतको आदेशपछि चिकित्सक बस्ने आशा छ, उहाँले भन्नुभयो। रिट निवेदक तिवारीले यसअघि माग गरिएको सूचनामा झन्डै 10 वर्षमा 2 सेवा दिएको खुलेको हो। एमबिबिएस चिकित्सकको ड्युटी त्यहाँ रहे पनि कुनै स्थानीय चिकित्सकले हेर्न नपाएको उहाँले बताउनुभयो। बाँकेको कटकुइयाँ, लक्ष्मणपुर, नरेनापुर, कालाफाँटा, मटैया र गङ्गापुर गाविसलाई जोडेर नरेनापुर गाउँपालिका गठन भएको थियो। राप्तीपारी क्षेत्रमा अन्य गाविसमा स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकी रहेको समयमा लक्ष्मणपुरमा 2 नर्स र 1 चिकित्सकको दरबन्दी रहेको थियो। आफ्नो कार्यक्षेत्रमा कहिले पनि चिकित्सक जाँदैनन्, तिवारी भन्नुहुन्छ। काज मिलाएर वा शैक्षिक विदा लिएर चिकित्सकहरू अन्तै बसेर समयावधि भ्याउँछन्। नरेनापुर गाउँपालिकामा रहेका 34,942 बासिन्दामध्ये अधिकांशले भारतीय क्षेत्रको अस्पतालमा सेवा लिने गरेका छन्। गाउँमा बिरामी पर्दा वा उपचारको क्रममा कुनै परिवारको सदस्य मृत्यु हुँदा परिवारको जवाब हुन्छ, खै कसरी बित्नुभयो। राप्तीपारी नरेनापुर गाउँपालिकामा 6 वडा र हरेक वडामा 2-3 झोले डाक्टर छन्। भारतीय क्षेत्रको अस्पतालमा केही दिन चिकित्सकको असिस्टेन्टको रूपमा काम गरे पनि उनीहरू नेपाली क्षेत्रको ग्रामीण इलाकालाई आफ्नो सेवा क्षेत्र बनाउँछन्। ती डाक्टरले गर्ने उपचार र औषधिमा दुवै भगवान भरोसे हुन्छ। स्थानीयहरूको बाध्यता पनि त्यही छ। उनीसँगै उपचार नगराए भारतीय अस्पताल जानुपर्ने बाध्यता कम गर्न चिकित्सकीय अध्ययन नै नभएको व्यक्तिबाट स्थानीयहरू उपचार गराउन बाध्य छन्। दैनिक नेपालगञ्जमा खबर छ।
रोल्पा सदरमुकाम लिवाङमा चुनावी सभा सम्बोधन गर्न आइरहेका वाम गठबन्धनका उम्मेद्वारहरूमाथि हिजो बम आक्रमण भएको छ। उम्मेद्वारहरू कृष्ण बहादुर मोहरा, वर्षमान पुन, कुल प्रसाद केसी, दिपेन्द्र पुन र पूर्व सभामुख ओनसरी घरती लगायतको टोलीमाथि गन्तव्यमा पुग्न करिब 5 किलोमिटर ओरै जङ्गल क्षेत्रमा बम आक्रमण भएको हो। चुनावी अभियानमा खटिएका पूर्व अर्थमन्त्री पुनलाई लक्षित गरी केही दिन यता भएको यो तेस्रो बम आक्रमण हो। रोल्पा नगरपालिकाभित्र पर्ने भदौरे मन्दिर र सातदो बाटोको बिचमा पर्ने जङ्गल क्षेत्रमा बम प्रहार भएको थियो। गाडी सवार नेताहरूलाई नलागी बाटोमाथि विस्फोट भएकाले कसैलाई पनि क्षति पुगेन। लिवाङमा आमसभालाई सम्बोधन गर्न दाङबाट मुख्य पाहुना बनेर बिना विभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरालाई लिएर पूर्व अर्थमन्त्री वर्षमान पुन लगायतकै टोली आएको थियो, जसमा माओवादी नेत्री एवं पूर्व सभामुख अनसरी घरती मगर समेत रहनुभएको थियो। रोल्पामा वाम गठबन्धनका उम्मेद्वारलाई निर्वाचनमा सघाउन महरा दाङ आउनुभएको हो। मङ्सिर 10 हुने प्रतिनिधि सभाको निर्वाचनमा पुन भने बिना विभागीय मन्त्री महरा दाङबाट प्रतिनिधि उम्मेद्वार रहनुभएको छ। पूर्वी रोल्पाको सुलेचौरबाट लिवाङ आइरहेका उम्मेद्वार टोलीमाथि करिब 100 मिटर माथिको जङ्गलबाट बम प्रहार गरिएको अनुमान छ। काशीराम डाङ्गीले कान्तिपुरमा लेख्नुभएको खबर पहिलो पृष्ठमा प्रकाशित छ।
यस्तै निर्वाचन कार्यक्रम सुरु भएता नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका 199 नेता कार्यकर्ता पक्राउ परेका छन्। निर्वाचन विरोधी गतिविधिमा संलग्न भई शान्ति सुरक्षामा खलल पुर्याउने नेकपा कार्यकर्तालाई पक्राउ गरी अधिकांशलाई मुद्दा चलाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज न्युपानेले जानकारी दिनुभयो। पक्राउ परेकामध्ये धेरैलाई सार्वजनिक मुद्दा चलाइएको छ। हतियार वा विस्फोटक पदार्थसहित समातिए सोही अनुसारको मुद्दा चलाएका छौँ, डिआइजी न्युपानेले भन्नुभयो। उहाँका अनुसार कार्तिक 9 गते यता दाङबाट 20, कास्कीबाट 18, रुकुमबाट 17, बर्दियाबाट 9, गोर्खा 5 थर, ताप्लेजुङबाट 8, बैतडीबाट 5 जना पक्राउ परेका छन्। नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका कार्यकर्तालाई कडा निगरानीमा राख्दै प्रहरीले जिल्लामा उम्मेद्वार र मतदाताको सुरक्षाका लागि विशेष सुरक्षा रणनीति बनाएको छ। पछिल्लो समय सुर्खेतलाई केन्द्र बनाएर कर्णाली लगायत पहाडी जिल्लामा विस्फोटक पदार्थ ओसार्ने गिरोह सक्रिय रहेको ठहर प्रहरीको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लामा विस्फोटक पदार्थ बरामद भएको र शङ्कास्पद गतिविधि देखिन थालेपछि प्रहरीले सक्रियता बढाएको हो। जिल्ला प्रहरी कार्यालयका एसपी उमा प्रसाद चतुर्वेदीले भन्नुभयो, विशेष सुरक्षा रणनीति निर्वाचन लक्षित छ। विप्लव समूह बढी सक्रिय हुन सक्छ, त्यो समूहले हामीले बढी निगरानीमा राखेका छौँ। आजको अन्नपूर्ण पोस्टमा ललित बहादुर बुढाले खबर लेख्नु भएको छ।
शुक्रबार बिहानबाट सुरु भएको हिमपातका कारण हुम्लाको जनजीवन प्रभावित भएको छ। अस्ति दिउँसो 2 घण्टासम्म असिना पानी परेपछि जिल्लामा अत्याधिक चिसो महसुस गरिएको थियो। हिमपातका कारण उच्च भागमा 1 फिटसम्म हिउँ जमेको छ। बाक्लो कुहिरो समेत लागेका कारण 100 मिटरसम्मको दूरी देख्न पनि कठिन छ। सदरमुकम सिमीकोट सहित जिल्लाका थुप्रै गाउँपालिकामा हिउँ परेकाले सरकारी तथा गैर सरकारी कार्यालयका कामकाज प्रभावित भएका छन्। स्कुलहरू बन्द छन्। मुख्य बाटो अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री लिन सर्वसाधारण तथा व्यापारीहरू मुकाम आउन वञ्चित छन्। एक गाउँबाट अर्को गाउँमा गएकाहरूलाई घर फर्किन मुस्किल छ। वृद्ध तथा बालबच्चा घरबाट निस्कन सकेका छैनन्। जिल्ला प्रशासन कार्यालयले तोकिएको समयमा निर्वाचन गर्न हेलिकप्टर आवश्यक पर्ने जनाएको छ। यस विषयमा गृह मन्त्रालयलाई प्रचार गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बास्कोटाले बताउनुभयो। बाक्लो कुहिरो, हुस्सु र हिमपातका कारण हवाई सेवा पनि अवरुद्ध भएको छ। हुम्ला जिल्लालाई अन्य जिल्लासँग जोड्ने एकमात्र माध्यम हवाई सेवा हो। नेपालगञ्ज र सुर्खेतबाट उडान भर्ने जहाज नचल्दा जिल्लामा दैनिक उपभोग्य सामग्रीको अभाव हुने सम्भावना बढेको खबर नर्जन तामाङले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचन आउन 1.5 हप्ता मात्रै बाँकी रहँदा जुम्लाका गाउँ गाउँमा मतदाता शिक्षा कार्यकर्ता तथा स्वयंसेवक पुगेका छन्। जुम्लामा 25 कार्तिकबाट एकैसाथ मतदाता शिक्षा कार्यक्रम सुरु भएको हो। जुम्लाको 1 नगरपालिकासहित 7 गाउँपालिकामा रहेका 90 मतदान केन्द्रमा लक्षित गरी 90 जना मतदाता कार्यकर्ता तथा स्वयंसेवक खटिएका छन्। विभिन्न स्थानीय तहमा खटिएका मतदाता शिक्षा कार्यकर्ताले मतदाता सामग्री लिएर स्थानीय तहको भन्दा यसपालिको मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने बताएका छन्। जुम्लाका 59,058 मतमध्ये 95% मत सदर गर्ने निर्वाचन शिक्षा कार्यकर्ता राजु केसीले दावी गर्नुभयो। आजको नयाँ पत्रिकामा खबर छ, पश्चिम डायरीमा कर शिक्षा प्रभावकारी बनाउन थालिएको प्रयास।
प्रबन्धनात् कार्यक्रमबाट करदातालाई सूचित गराउने, कर तिर्नुपर्छ भन्ने गर्दै आएको हुँदाखेरि अहिले पहिलाभन्दा धेरै सुधार भएको र धेरै सुसूचित भएको अनुभूति गरेका छौँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
यस क्षेत्रका पुराना चिर परिचित दक्ष र अनुभवी 45 वर्षदेखि सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी गोलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पथरी, थाइरोइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर के एन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगंज, बाँके।
सम्पर्क नम्बर 081-520-872 र 98-580-21-872।
तपाईँ प्यान दर्ता नगरी व्यापार व्यवसाय वा कुनै आय आर्जन गरिरहनु भएको त छैन, ध्यान दिनुहोस्। व्यवसाय वा रोजगारी गर्ने व्यक्तिले प्यान दर्ता गर्नु अनिवार्य छ। कर सम्बन्धी जानकारीको लागि आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गर्नुहोस्। कर तिरौँ आफ्नो आमदानीको बदैता सुनिश्चित गरौँ। आन्तरिक राजस्व कार्यालय, नेपालगञ्ज।
तिमी किन रोइरहेकी?
खै के भनौ र, भन्न पनि डर लाग्छ। कसैलाई भनिस् भने मारिदिन्छु भने छ।
भन नानी, म तिमीलाई साथ दिन्छु भन।
हेर्नुहोस् न दाई, पल्लो घरको साइला दाईले जबरजस्ती मेरो अस्मिता लुट्यो।
के
आँखा नदेख्नु पनि मेरो लागि कस्तो अभिशाप भयो। मलाई त मर्न मन लागेको छ।
दात, हामी छैनौँ, बरु अहिले नै हेरिहालौँ प्रहरी चौकीमा उजुरीको लागि। अपाङ्गता भएका महिलालाई बलात्कार गर्नेलाई त अन्यलाई भन्दा थप 5 वर्षको सजायको व्यवस्था छ नि। अनि निशुल्क कानुनी उपचार र प्रभावितलाई क्षतिपूर्ति दिने व्यवस्था पनि छ।
हो र दाई?
हो बहिनी।
त्यसो भए म प्रहरी चौकीमा हजुरसँगै जान्छु।
के तपाईँले पनि हिंसा भोगिरहनु भएको छ? यदि छ भने नजिकैको प्रहरी चौकीमा गएर उजुरी हालिहाल्नुहोस्। याद गरौँ, हिंसा सहनु ठुलो पाप हो।
सिबिएमको सहयोगमा नेपाल अपाङ्ग महिला सङ्घ।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
हाम्रो पौरख हाम्रो कर, राष्ट्रिय निर्माणको दिगो भर भन्ने नाराका साथ हिजो 5 राष्ट्रिय कर दिवस मनाइयो। पछिल्लो समय व्यवसायहरूमा कर तिर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको छ। साना व्यवसाय पनि करको दायरामा आउन थालेपछि करका रूपमा लिने कर अहिले रहर बनेको छ। कर शिक्षा प्रभावकारी बनाउन थालिएको प्रयासका विषयमा कुराकानी गर्दै आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख कर अधिकृत जनकराज शर्मा।
नागरिकहरूलाई सुशिक्षित गराउन अन्तर्राष्ट्रिय विभाग र अन्तर्गत कार्यालयहरू प्रयत्नशील छन्। पछिल्ला वर्षहरूमा नेपाल सरकारले यही कारणले नै 6 वर्ष अगाडि राष्ट्रिय कर दिवस मङ्सिर 1 गतेलाई राष्ट्रिय कर दिवसको रूपमा मनाउने भनेर एकदम प्रवर्धनात्मक कार्यक्रम, सप्ताहव्यापी कार्यक्रम गरेर, विशेष गरेर यो प्रवर्धनात्मक कार्यक्रमबाट करदातालाई सूचित गराउने, कर तिर्नुपर्छ भन्ने गर्दै आएको हुँदाखेरि अहिले पहिलाभन्दा धेरै सुधार भएको र धेरै सुसूचित भएको अनुभूति गरेका छौँ।
करका रूपमा लिने कर चाहिँ अहिले रहर बन्न थालेको छ कि छैन?
पहिलाभन्दा धेरै रहर बन्न थालेको छ। तपाईँले नेपाल सरकारकै राजस्वको ग्रोथ हेर्नुहोस्, अत्याधिक रूपमा बढेको अवस्था छ। अहिलेको बजेटमध्ये चाहिँ 730 अरब रुपियाँ हाम्रो राजस्वबाटै, करबाटै भनौँ न, राजस्वबाटै चाहिँ सङ्कलन हुँदैछ। र यही अफिसको हेर्नुहुन्छ भने पनि गत वर्ष हाम्रो 238 अरब लक्ष्यमा हामीले 2 अरब 38 करोड लक्ष्यमा 2 अरब 64 करोड हासिल गर्न सफल भएको थियौँ। चालु वर्षमा हाम्रो लक्ष्य नै 3 अरब 32 करोड छ, जुन हामी चाहिँ लक्ष्य हासिल गर्छौँ अहिलेसम्मको हाम्रो ट्रेन्ड हेर्दाखेरि भनेको हुनाले, त्यस कारणले गर्दाखेरि मान्छेले रहरले अहिले कर तिर्न थालेका छन्। तपाईँले हेर्न सक्नुहुन्छ, मान्छेहरू कार्यालयमा आएर ब्याङ्कमा लाइन लागेर कर तिरिरहेको अवस्था छ।
अब अहिले मैले पनि 2-4 सेवाग्राहीसँग चाहिँ कुरा गरेँ अनि उहाँहरूले चाहिँ कर तिर्न चाहिँ हामी समयमै आइरहेका छौँ अहिले चाहिँ पहिलाको भन्दा, तर जुन कर तिर्ने प्रक्रियाहरू प्रोसेसहरू चाहिँ हामीलाई जानकारी हुँदैन, कर शिक्षाबारे चाहिँ थाहा छैन भनेर चाहिँ उहाँले गुनासो पोख्नु भयो। यस विषयमा चाहिँ कर कार्यालयले कर शिक्षाबारे के जानकारी गराउँदैछ?
आन्तरिक राजस्व कार्यालयले कार्यालयमा आएका करदातालाई, कर अधिकृतहरूले र करका स्टाफहरूले र म आफै प्रमुखले समेत नबुझेका कुराहरू हामी ओपन रूपमा जतिखेर पनि एसएस राखेर हामीले बुझाइरहेका छौँ। हामीका नागरिक बडापत्र पनि छ कुन कसरी के गर्ने भनेर। अनि हामीले गत आर्थिक वर्षमा 46 वटा हामीले करदाता शिक्षा कार्यक्रम हाम्रो कार्यक्षेत्रमा आयोजना गरेका छौँ र चालु वर्षमा पनि हामीले करिब 50 करदाता शिक्षा कार्यक्रम विभिन्न क्षेत्रमा गएर, नेपालगञ्ज मात्रै होइन, बर्दियामा, यहाँ सुर्खेत, दैलेख, जहाँसुकै गएर हामी करदाता शिक्षा चाहिँ आह्वान गर्दैछौँ। यस्तै तपाईँहरू समेतको मिडिया वा मार्फत पनि कर सम्बन्धी जानकारी दिइरहेछौँ र करदाताले प्रोसेस नबुझेको हकमा हामीले तत्काल पनि हेल्प डेस्क राखेर उनीहरूलाई जानकारी चाहिँ सेयर गरिरहेछु।
यो कर शिक्षालाई चाहिँ प्रभावकारी बनाउनका लागि चाहिँ के गर्नु पर्ला जस्तो लाग्छ?
करदाता शिक्षालाई प्रभावकारी बनाउनलाई, प्रभावकारी हुनलाई भनौँ, बनाउनलाई त बनेकै छ हामीले गरेको उसमा चाहिँ। हुनको लागि सबभन्दा पहिला हामी चाहिँ चेतनशील हुनु पऱ्यो। करदाता आफै चाहिँ जस्तै आफ्नो हिसाब किताब राख्न सक्नुहुन्छ, आफ्नो कारोबार गर्न सक्नुहुन्छ। कर सम्बन्धी जुन अहिले पछिल्लो चरणमा सुधार भएर आएको छ, कर तिर्नु भन्ने चाहिँ कर तिर्नुपर्छ भन्ने भावना आएको छ, त्यसै कारण कसरी कर तिर्ने भनेर उहाँहरू पनि उत्सुक हुनु पऱ्यो। उहाँहरू पनि आफू चाहिँ के भन्छन् उत्सुक भएर उहाँहरूले पनि क्वेसन गर्नु पऱ्यो, कसरी तिर्ने, हामीले तिर्ने हो, हाम्रो पनि यसमा चाहिँ हक लाग्छ भनौँ न, उहाँको पनि अधिकार जान्ने अधिकार हो, कर तिर्ने अधिकार हो। त्यस कारणले गर्दा उहाँहरू पनि चेतनशील हुनु पऱ्यो र हामीले पनि त्यो अनुसारको स्ट्राटेजी र प्लान बनाएको छौँ र उहाँहरूसँग पहुँच पुग्नको लागि, जसले गर्दाखेरि त्यो अबका दिनहरूमा चाहिँ उहाँहरू बढी सुसूचित हुनेछ र सहज हुनेछ भन्ने अपेक्षा गरौँ।
एउटा नागरिकले चाहिँ समयमै कर बुझाउँदा के फाइदा हुन्छ त?
समयमा कर बुझाउँदा एउटा नागरिक अथवा एउटा करदाता ले समयमै कर बुझाउँदा दण्ड जरिमानाबाट बचिन्छ। सबभन्दा ठुलो कुरा एउटा कर तिर्नु भनेको गौरवको कुरा पनि हो, आफ्नो पौरखबाट कमाएको आफूले गरेको कुराहरूको गौरव पनि हो, राष्ट्र निर्माणमा योगदान पनि पुर्याउने हो। त्यही करले गर्दा नै हाम्रो सामाजिक आर्थिक सामाजिक विकास हुने कुरा हो, शान्ति सुरक्षा कायम हुने कुरा हो, विद्यालय स्कुलहरू चल्ने कुरा हो। त्यस कारणले गर्दाखेरि कर चाहिँ समयमा तिरेमा हामीले पाउने सेवा सुविधामा समग्रमा पनि घुमेर समयमा पाइन्छ। र अर्को कुरा के पनि हुन्छ भन्दाखेरि कुनै दण्ड जरिमानाबाट झन्झटबाट पछि केहीबाट पनि कर कार्यले गर्दा इन्फोर्स गर्नुपर्ने अवस्था, कारणमा जानुपर्ने अवस्था, उहाँहरूलाई कारवाही गर्नुपर्ने अवस्था पनि त्यो हुँदैन, गरे गर्दा मानसिक तनाव पनि हुँदैन, दण्ड जरिमाना पनि बचिन्छ।
आन्तरिक राजस्व कार्यालयले चाहिँ अहिले चाहिँ करहरू चाहिँ कुन कुन प्रक्रियाबाट सङ्कलन गरिरहेको छ?
आन्तरिक राजस्व कार्यालयले कर चाहिँ सबै करहरू हामीले प्रशासन गर्ने कर मुख्यतः आयकर, बहाल कर, ब्याज कर, मुह कर, अन्तशुल्क, स्वास्थ्य सेवा कर र शिक्षा सेवा शुल्क गरी सातवटा करहरू हुन्। यी सबै करहरू अहिले हामी अनलाइन मार्फत भनौँ न, करदाता आफैले अनलाइन मार्फत र स्वयं कर निर्धारण गरी उहाँहरूले आफूले आर्जन गरेको आफूले गरेको कारोबारको उहाँ आफैले डिक्लेयर गर्नुहुन्छ। हामीले त्यसमा कुनै इन्टरभेन इन्टरफेयर गर्दैनौँ, उहाँले गरेकै हामीले स्वीकार्छौँ। उहाँ र आफैले गरेको कर निर्धारणलाई मैले यति कर तिर्नुपर्छ, मेरो कारोबार यति हो भनेर गरेकै आधारमा उहाँले जुन विवरण बुझाउनुहुन्छ त्यही आधारमा हामी चाहिँ कर उहाँले राजस्व दाखिला ब्याङ्कमा गर्नुहुन्छ, राजस्व दाखिला हुने ब्याङ्कमा त्यो आधारमा हामी कर सङ्कलन गर्छौँ।
आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख जनकराज शर्मा र कमला हमाल, आन्तरिक राजस्व कार्यालयबाट सुरु भएको प्रभात फेरि नगरका विभिन्न भागको परिक्रमा पश्चात सोही स्थानमा पुगेर समापन भएको छ। यो कर सप्ताहको अवसरमा गरिएको कार्यक्रम हो। र्याली समापनमा कर दिवसको महत्त्व र कर सप्ताहको विषयमा जानकारी गराइएको थियो। प्रभात फेरिमा विभिन्न विद्यालयका विद्यार्थी, आन्तरिक राजस्व कार्यालयका कर्मचारी, उद्योगी, व्यवसायी, लेखा परीक्षक लगायतको सहभागिता रहेको थियो। प्रभात फेरिको संयोजन कर अधिकृत दिनेश खनाल र दीपक पौडेलले गरेको आन्तरिक राजस्व कार्यालयले जानकारी दिएको छ। 2054 साल मङ्सिर 1 गतेदेखि मूल्य अभिवृद्धि कर लागू भएको दिनको सम्झनामा राजस्वको महत्त्व र आवश्यकतालाई जानकारी गराउने उद्देश्यले 2069 सालदेखि मङ्सिर 1 गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो। दैनिक नेपालगञ्जमा खबर छ।
मङ्सिर 21 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुटेका विभिन्न दलका उम्मेद्वार र स्वतन्त्र उम्मेद्वारले टोल टोलमा निर्वाचन प्रचार प्रसार सामग्री राख्ने होडबाजी नै चलेको छ। टोल चोक र गाउँ अहिले पोस्टर, पम्पलेट, ब्यानर, ध्वजा पाताले रङ्गिएका छन्। सार्वजनिक स्थल, निजी सामुदायिक घर, व्यापारिक घरका भित्ता, रुख, बिजुलीका पोल, उम्मेद्वारका प्रचार सामग्री राखिएका छन्। जिल्लाका 3 वटै निर्वाचन क्षेत्रमा हरेक पार्टी र स्वतन्त्र उम्मेद्वारले मोटो रकम खर्चेर उम्मेद्वारको फोटो, चुनाव चिन्हसहितका ठुला फ्ल्यास, ब्यानरसहित भित्ता र रुख बिजुलीको पोलमा टाँगिएका छन्। डुडा गाउँपालिका 1 होलियाका कण्ठ प्रसाद यादवले आफ्नो चिया नास्ता पसलमा झन्डा, ब्यानर, पोस्टर र ध्वजापताका टास्ना नेताहरू आउने गरेको बताउनुभयो। आजको नागरिकमा टेकेन्द्र बस्यालले खबर लेख्नु भएको छ।
बाँकेको नरेनापुर गाउँपालिकामा रहेका बाढी पीडितले अझै पनि राहत रकम पाउन सकेका छैनन्। राहत स्वरूप प्रति व्यक्ति 1 महिनाको 2,100 रुपियाँका दरले बाढी पीडितलाई रकम दिने सरकारले निर्णय गरे पनि हालसम्म नपाएको पीडितको गुनासो रहेको छ। राहत वितरण नहुनुको कारणबारे पटक पटक वडा कार्यालयमा कुरा राख्दा पनि सुनवाई नभएको गङ्गापुरका स्थानीयवासीले दुखेसो पोखेका छन्। सुरुमा उक्त गाउँपालिकामा करिब 6 करोड रुपियाँ राहत पठाइएको थियो, तर पीडितको संख्या धेरै भएपछि अहिले रकम थप गरेर पठाइएको र चाँडै पीडितले राहत पाउने जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक समेत रहनुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले जानकारी दिनुभयो। बाढी आए लगतै सरकारले बाढी प्रभावितलाई प्रति व्यक्ति प्रतिदिन 70 रुपियाँको दरले 1 महिनासम्मको राहत रकम एकमुष्ट रूपमा दिने निर्णय गरेको थियो। जाडो सुरु भइसक्दा पनि रकम वितरण नहुँदा आफूहरू मर्कामा परेको बाढी पीडितहरूको गुनासो छ। सद्भाव दैनिकमा खबर छ।
पश्चिम रुकुममा काङ्ग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार गोपालजी जङ शाह सानीभेरी गाउँपालिकामा आर्मामा मयूरको पाख लिएर नाच्नुभयो। चुनावी सभालाई सम्बोधन गर्दै त्यहाँ पुग्नुभएका शाहले काङ्ग्रेसबाट ख निर्वाचन क्षेत्रका प्रत्यक्ष उम्मेद्वार खड्गबहादुर डाङ्गी, समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य उम्मेद्वार मानबहादुर नेपाली, प्रदेशसभा सदस्य प्रेम प्रसाद ओलीसँग मयूरमा नाच्नुभयो। वाम गठबन्धन उम्मेद्वार बनेका माओवादी केन्द्रका जनार्दन शर्मा र एक्लै वैकल्पिक केन्द्रीय सदस्य शेरबहादुर केसीले आपसमा चौरझारी नगरपालिकाको चौफाको कार्यक्रममा मयूरको पाख लिएर आपसमा खेल्नुभयो। नयाँ शैलीहरूमा उम्मेद्वारहरू भोट माग्दै यस्तै दिपायलमा सिलगढी नगरपालिका तिखा क्षेत्रबाट झन्डै 200 महिला दुध बेच्ने झिसमिसे उज्यालो नहुँदै घरबाट निस्कनुहुन्छ। दुध बेच्ने कोही घर घरमा चाहन्छन् भने कोही पसलमा कर्मचारीका डेरा पुग्छन्। बजारबाट घर फर्किँदा उनीहरूको कम्तीमा 2 घन्टाको समय खर्च हुन्छ। चुलो चौको पानी पन्धेरो गर्ने समय दुध बेच्नेमै हाम्रो खर्च हुन्छ। दुध बेच्ने समूहकी नेत्री जमुना खड्काले रामबाबु चिया पसल अघि दुखेसो पोख्नुभयो। एजेन्डाप्रति सर्वसाधारण खिन्न छन्। आजको कान्तिपुरमा मोहन शाहीले डोटीबाट खबर लेख्नु भएको छ। पश्चिम डायरीमा मतदाताहरूले कस्ता नेता चाहन्छन् भन्ने बारेमा नागरिक प्रतिक्रिया,
कसले गरेछ, कसको माध्यमबाट यो अलि भएछ विकास अहिले बुझिसकेछन्। त्यस कारणले हामी लोकतन्त्रवादी शक्तिलाई लागेर चाहिँ जिताउँछौँ। कसले गरेछ, कसको माध्यम
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय भागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98-483-5523।
हजुर, अब मल्टी कलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टी कलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टी कलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। यति बेला उम्मेद्वारहरू आआफ्नो एजेन्डा लिएर मतदाताको घर 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 आँगनमा पुगिरहेका छन्। मतदाताको घरमा पुगेका उम्मेद्वारहरूले पुरा गर्ने नसक्ने खालका एजेन्डाहरू पनि सुनाइरहेका छन्। मतदाताहरू भने कस्ता नेतालाई जिताउन चाहन्छन् त सुनौ विभिन्न क्षेत्रका व्यक्तिहरूको भनाई आजको नागरिक आवाजमा।
मोहना थियो कि पछि आफ्नो अब जित हुन्छ, त्यसपछि चुनाव बताएका थन्किन्छन्। अब त्यस्तो होइन, हामीले कस्तो छ भने हाम्रो होइन, राम्रो सक्षम गर्छ, जुनसुकै पार्टीको होस्, जुनसुकै पार्टीको होस् के होइन, त्यसलाई अब छान्नु पर्ने, चयन गर्नुपर्ने अवस्था आएको छ। त्यो कुरा अब मैले आफूले बुझेको र गर्नुपर्ने पनि त्यही पनि हो।
मेरो नाम हो अनिल कुमार वर्मा। आश्वासन दिने चाहिँ अब धेरै आएर गए, तर हामी बुझिसकेछौँ कि अब यो चुनाव त अब उसैले जित्ने हो कि जसले अब विकास गर्छ भविष्यमा, र गरेको छ जनताले बुझिसके कि कसले गरेछ कसको माध्यमबाट यो अलि भएछ विकास अहिले बुझिसकेछन् त्यसकारणले हामी लोकतन्त्रवादी शक्तिलाई लागेर चाहिँ जिताउँछौँ
सुधाकरण अब कस्ता व्यक्तिलाई भन्ने उम्मेदवार उठ्ने अब युवाहरूलाई त दिने हो नि त होइन हामीले त अब बुझिकन विकास गर्नेलाई हेरिकन चुनाइकन दिने त्यही त हो नि
मेरो नाम खिम्बार बिसी त्यसले विकास उसलाई भोट दिने अरूलाई कसैलाई पनि भोट नदिने मेरो त्यही नै हो मेरो
बाजुरा जिल्लाका अधिकांश मतदातालाई खेतपातीको कामले भ्याइ नभ्याइ छ कार्यकर्ताको टोलीसहित मत माग्दै घर दैलो आउने उम्मेद्वार किसान मतदातालाई रिझाउन विभिन्न उपाय अपनाउन थालेका छन् मार्तडीको रजा लुतोली गाउँका किसानलाई यति बेला गहुँ छर्ने चटारो भए पनि उनीहरूलाई निर्वाचनको उत्साहले तान्न थालेको छ गाउँमा कसलाई मत हाल्नेबारे घर घरमा छलफल चल्न थालेको छ गाउँमा सबै उम्मेद्वारले एक सरो प्रचार प्रसार गरिसकेपछि अहिले सम्बन्धित पार्टीका स्थानीय नेता खटनपटनमा रहेका छन् अर्जुन शाहले कान्तिपुरमा खबर लेख्नु भएको छ उता सल्यान बाक्सर नगरपालिका एक कोट बेद तीन खालीमा मतदाता शिक्षा प्रचार प्रसार सामग्री र पार्टीका पम्पलेट अज्ञात समूहले जलाएको छ भने डोल्पामा प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेद्वारले निर्वाचन क्षेत्र नम्बर एक खमा फरक शैलीमा आफ्नो चुनावी प्रचार अभियान थाल्नुभएको छ भने डोल्पामा प्रतिनिधि सभा निर्वाचनमा खटिने मतदाता अधिकृतका लागि तालिम गरिएको छ सल्यानमा वडा नम्बर 12 रहेको बनगाड कुपेन्डे नगरपालिकामा कर्मचारी विहीन बन्नेको खबर कान्तिपुरमा प्रकाशित छ
प्रतिनिधि सभा सदस्यमा कङ्ग्रेसबाट कालीकोटमा उम्मेद्वार बन्नुभएका भूपेन्द्रजङ शाही सुदूर कालीकोट र समृद्ध कालीकोटको नारासहित चुनावी मैदानमा हुनुहुन्छ दुई वर्ष अघिदेखि कालीकोटमा उहाँले सुन्दर कालीकोटको नारासहित अभियान थाल्नु भएको छ आजको नागरिकमा खबर छ यता रुकुममा बाफीकोट गाउँपालिकाको बाफीकोटमा चुनावी सभालाई सम्बोधन गर्दै गर्दा बिना विभागीय मन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मालाई लक्षित गरी चप्पल प्रहार भएको छ सोही गाउँपालिका चारकी निर्मला खड्काले चप्पल प्रहार गरेकी खबर आजको नागरिकमा छापिएको छ यता पूर्वी रुकुममा प्रस्तावित सदरमुकाम रुकुम कोर्टमा पहिलो पटक माछा व्यवसाय सुरु भएको खबर नागरिकमा छ र यता दैनिक नेपालगञ्जमा छापिएको खबरमा रहेको छ मासिक रूपमा एक दिन नेपालगञ्जको बजार व्यवसाय बन्द गरी व्यवसायहरूले विश्राम लिने भएका छन् हरेक महिनाको पहिलो शनिबार विश्राम लिन नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले निर्णय गरेसँगै घर दैलोमा पुगेर अनुरोध गरिरहेको अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिनुभयो आज पहिलो दिन शनिबार बजार बन्द गरिँदैछ दैनिक नेपालगञ्जमा खबर छ
पश्चिम डायरीमा अब नागरिक मत घर घरमा मत माग्न पुगेका उम्मेद्वारलाई तपाईँको प्रश्न के छ भन्ने विषयमा यो सत्ताको नागरिक मत केन्द्रित रहेको छ सुनौ जाजरकोट त्रिवेणी नगरपालिकाका नरेन्द्र रावलको विचार
म भोट माग्ने उम्मेद्वारलाई देशमा शान्ति समृद्धिको लागि ल्याएका मुख्यत उम्मेद्वार ल्याएका एजेन्डाहरूलाई सोध्न चाहन्छु उम्मेद्वार ल्याएका विषयहरूलाई उम्मेद्वारको मुख्य प्राथमिकता रहेको विकासको निर्माणको एजेन्डाहरू के छन् त्यो सोध्न चाहन्छु
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक
बाँकेको राप्तीपारी क्षेत्रमा डाक्टर बोलाउन मुद्दाको तयारी भारत भरोसे राप्तीपारीको स्वास्थ्य सेवा खुल्दैन मृत्युको कारण
रोल्पामा फेरि बम आक्रमण सुरक्षा चुनौती बढ्यो विप्लवका 200 कार्यकर्ता पक्राउ
हिमपातले हुम्लाको जनजीवन प्रभावित उडान पनि अवरुद्ध आज नेपालगञ्ज बजार बन्द हुँदै कर सप्ताहमा नेपालगञ्जमा सचेतनामूलक र्याली
र 8.5 करोड राहत रकम नरेनपुर गाउँपालिकाको खातामै थन्कियो र कर्णालीमा प्रतिस्पर्धा पकड जमाउने होड
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ
हवस् त प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ आज मङ्सिर 2 शनिबार नोभेम्बर 18 एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला तपाईँ सबैका लागि आजको दिन शुभ रहोस् नमस्कार